आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
निराशियो जीवन जीवना गारो थियो, एकलो थिए कुनै सहारा विवश थिए, लाचार थिए, थिएन कतै कुनै सहारा, डुबिरहन्थे नसामै पीर व्यथा मनमा बोकी, त्यागिए थे सबै बाचा आफ्नो भन्ने कोही थिएन, एक्लो थिए यहाँ। जब जीवन नै नयाँ भयो, निगाह येशुको पाए जब जीवन नै नयाँ भयो, भत्किसकेको जीवनमा खुसीको बहार फेरि छायो, येशु नै रहेछन् साँचो मित्र, महिमा उनैलाई सदा सदा, एक्लो थिए यहाँ जीवनको आशै थिएन, केवल निराश थियो जीवन जिउन गाह्रो थियो, एक्लो थिए यहाँ।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो जयमसी अनि नमस्कार। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा लुका 19 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ येशू यरियोमा प्रवेश गर्नुहुन्छ र जक्कैको घरमा पनि पस्नुहुन्छ। यो कुराको याद राखौं कि यस घटनाको समयमा प्रभु येशु क्रूसमा मर्न यरूसलेमतिर आफ्नो बाटोमा हुनुहुन्छ। आफ्नो यात्रामा उहाँ यरियोमा हुँदै जानुहुन्छ। 19 अध्याय 1 पदमा भनिएको छ, येशु यरियोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। जब येशु यरूसलेमतिर लाग्नुहुन्छ, उहाँ यरियो भएर जानुभयो। उहाँले यरियो सहरलाई उपेक्षा व्यवस्था गर्नु भएर अर्को बाटो भएर जानु भएन, किनभने त्यहाँ एक पापी छ। वास्तवमा यरियोमा 2 वा 3 पापीहरू थिए। प्रभु येशू तिनीहरूको पछि गइरहनु भएको छ, तिनीहरूसँग भेटघाट गर्न गइरहनु भएको छ। यदि तपाईँले यस चाललाई छोड्नुभयो भने तपाईँ यो अनुच्छेदको सबै सन्देशलाई गुमाउनुहुनेछ। यरियो त्यो सहर थियो जुन परमेश्वरले यहोशूको हातमा सुम्पिदिनु भएको थियो, जसले यसको पुननिर्माण गर्दथ्यो। तिनीमाथि श्राप पर्ने थियो। आहाबको दिनमा यसलाई पुननिर्माण गर्ने व्यक्तिले यसको कठोर श्रापको कटनी गरेथे। येशूको दिनमा यो स्थान पर्यटक स्थान थियो। धेरै मानिसहरूले आफ्नो छुट्टीको समय त्यहाँ कटाउँथे अनि यहाँ महसुल उठाउने व्यक्ति त्यस ठाउँमा रहन्थ्यो। त्यस बेलाका महसुल उठाउनेहरू आजका आधुनिक माफियाहरू जस्तै थिए र तिनीहरू सबैलाई मानिसहरूले घृणा गर्दथे, कसैले मन पराउँदैनथे। हामीलाई भनिएको छ कि येशु यरियोमा भएर जानुभयो। उहाँ यस पृथ्वीमा प्रवेश गर्नु भएर जानुभयो। उहाँ पृथ्वीमा बस्नलाई वा रहनलाई आउनु भएन, तर मर्नलाई आउनुभयो। म यस संसारमा बाँच्न प्रवेश गरे र म धेरै लामो समयको लागि रहन चाहन्छु, तर येशूको यस पृथ्वीमा आउने उद्देश्य संसारको पापहरूको लागि मर्नलाई थियो। अनि यो महान चाललाई यस तथ्यमा प्रतिबिम्बित गरिएको छ कि उहाँ यरियोमा प्रवेश गर्नुभएर अगाडि यरूसलेमतिर जानुभयो। यो कुरालाई नचुकाउनुहोस् अनि हामी अगाडि देख्छौ जकैको प्रभुमा विश्वास गरी मन परिवर्तनको देख्छौ। 2 पदमा भनिएको छ, त्यहाँ जकै नभएका एकजना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए अनि धनी थिए। यो पद 2 यस व्यक्तिको बारेमा 3 कुराहरू भनिएको छ। यस व्यक्तिको बारेमा हामी के सिक्छौं भने तिनको नाउँ जकै हो र जकैको अर्थ हो शुद्ध। जब मैले तिनको नामको अर्थ शुद्ध रहेछ भन्ने कुरा थाहा पाए, म हाँस्न आरम्भ गरे। यो अति नै हाँस उठ्दो कुरा थियो। कोही पनि कल्पना गर्न सक्दैन कि एक महसुल उठाउने व्यक्ति त्यस समयमा शुद्ध हुन्छ। तिनलाई यो नाम बालक हुँदा दिइएको थियो। तिनको बुबा र आमाले उसलाई हेरे र सोचे कि संसारमा अति नै प्रिय सुन्दर मूल्यवान बच्चा आएको थियो। जब तिनी हुर्के बढे, मलाई लाग्छ यरियोमा थुप्रै हँसी मजाक भयो जब तिनलाई यो नामले बोलाइन्थ्यो। तिनीहरूले भन्थे, हेलो शुद्ध, ओ मसुल उठाउनेको कस्तो नाम यो छ। हजुर, दोस्रो कुरा चाहिँ जकै मसुल उठाउनेहरूमा हाकिम र प्रधान थिए। तिनको आमा बुबाले कहिले सोचेका थिएनन् कि छोरा यस्तो बाटो समात्ने हुनेछन्। तिनी रोमी सरकारको एजेन्ट बने। महसुल उठाउने भएको नाताले तिनले खास निश्चित प्रतिशत पैसा रोमलाई ती प्रान्तको निम्ति दिनु पर्दथ्यो जुनमा तिनले महसुलहरू उठाउँथे। अनि यो निश्चय छ कि उसले रोमलाई दिने उचित महसुल भन्दा धेरै उठाउँथे, जुनले तिनलाई धनी बनाएको थियो। जकै सबै महसुल उठाउनेहरूमध्ये मुख्य थिए। तिनले आफ्नो धर्मको त्यागेका थिए। तिनीसँग मन्दिरमा कति पनि जाने अवस्था थिएन र जान सक्दैनथे। लुका 18:13 पद अनुसार सम्भव तिनी त्यही महसुल उठाउने व्यक्ति थिए जो मन्दिरबाट टाढै उभिएर स्वर्गीयतिर आँखा उठाउनु पनि सकेनन्। तर यसो भन्दै आफ्नो छाती पिट्यो, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्। जकै कृपा आसन चाहन्थ्यो, दया चाहन्थ्यो, जुनतिर तिनी असहाय पापीको रूपमा आउन सक्थे। तिनी परमेश्वर कहाँ पुनः फर्केर आउन चाहन्थे। अर्को तेस्रो कुरा यो हो कि तिमी धनी थिए, तिमीले हरेकलाई मसुल उठाएर छोड्थे। यदि तिनी विधवाबाट मसुल उठाउन गए भने र तिनले मसुल उठाउन सकेनन् भने तिनको आफ्नो घरको सामानहरू त के घर पनि हडप्न सक्थे। तिनले धेरै मानिसहरूलाई शोषण गरे, लुटे। तिनीसँग थुप्रै धन सम्पत्ति थियो, तर तिनले यो पत्ता लगाए कि संसारको सबै धन सम्पत्तिले उसको हृदयलाई सन्तुष्ट गरेन, तिनको हृदयलाई शान्ति प्रदान गर्न सकेन। तिनले इच्छा गरे कि पहिलेकै साधारण जीवनतिर आउने र नयाँ जीवन शुरूआत गर्ने, अनि तिनले कोशिश गरे तर कृपा आसनतिर आउने कुनै बाटो तिनलाई थाहा भएन। तिनी कृपा चाहन्थे, दया चाहन्थे, यो कुरा हाम्रो प्रभुले थाहा पाउनुभयो। प्रभु यस व्यक्तिलाई सहायता गर्ने उद्देश्यको लागि यरियोमा जानुभयो। उहाँले जकाईलाई आफैसँग लिन चाहनुभयो, यरुसलेमतिर होइन तर उद्धारको लागि क्रुसतिर। तीन पदमा भनिएको छ, येशु को हुनुहुँदो रहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड्को भएको हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्। हेर्नुहोस्, यो मसुल उठाउने जकै येशुलाई हेर्न कोशिश गरिरहेका छन् र तिनी पुड्को भएकोले गर्दा देख्न सक्दैनन्, कारण भीड़हरूले उसलाई छेकेको छ, घेरेको थियो। तर तिनको उहाँलाई देख्ने उत्कृष्ट इच्छाको हेर्नुहोस् त, चार पदमा भनिएको छ, तिनी उहाँलाई हेर्नलाई अघि अघि दौड़ेर एउटा अंजीरको रूखमा चढे, किनकि येशु त्यही बाटो भएर जान लाग्नु भएको थियो। येशुले भन्नुभयो, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। यहाँ यो पापी मसुल उठाउने जकै उहाँलाई हेर्न अति नै उत्कृष्ट इच्छा गर्दछन्, तर त्यो भन्दा धेरै गरेर येशु त्यसलाई हेर्न चाहन्छन्, कारण उसको हृदयको अवस्था उहाँले जान्नुभयो। पाँच पदमा भनिएको छ, जब येशु त्यस ठाउँमा आइपुग्नुभयो तब उहाँले मासतिर हेरेर तिनलाई भन्नुभयो, ए जकै, चाँडो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। जब हाम्रो प्रभुले नेभारको रूख, अंजीरको रूखमाथि हेर्नुभयो र जकैले देख्नुभयो, मलाई लाग्छ येशु हाँस्नुभयो। यो सत्य हो कि यहाँ भनिएको छैन कि येशु हाँस्नुभयो, तर यसमा हँसी मजाको कुरा नदेखिकन यो विवरणको पढ्न कठिन छ। प्रभु येशुले त्यो रूखमाथि हेर्नुभयो, यो भन्दै जकै, तिमी मलाई हेर्न चाहन्थ्यौ, तिमीले साँच्चै नै त्यस नेभराको रूखमा चढ्न थुप्रै कठिन परिश्रम गर्यौ, अहिले छिटो गरेर तल ओर्लेर आऊ, छिटो गर्नु। यो बिचारा व्यक्तिले त्यस नेभराको अंजेको रूखमा चढ्नलाई थुप्रै समय लगाएका थिए, तर तिनलाई तल झर्न कति पनि समय लागेन। माथि चढ्नुभन्दा तल ओर्लनु सधैँ सजिलो हुन्छ, अनि म सोच्दछु तिमी खुसी हुँदै ओर्ले छिटो छिटो गरेर। हाम्रो प्रभुले भन्नुभयो, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। हाम्रो प्रभु त्यस यरियो शहरको प्रधानको घरमा रोकिनु भएन, हाम्रो प्रभु फरिसीको घरमा रोकिनु भएन, वा कुनै विशिष्ट व्यक्तिको घरमा रोकिनु भएन, वा मसुल उठाउनेको घरमा रोकिनलाई गइरहनु भएको छ। छ र सात पदमा भनिएको छ, तिनी झट्ट ओर्लेर आए अनि खुशी साथ उहाँको सत्कार गरे। जब मानिसहरूले यो देखे, तिनीहरू सबै येशु भनेर गनगनाउन लागे, उनी पापीको घरमा पहुन लाग्न गए। मित्र, जकैले अहिले खुशीको महसुस गरिरहेका छन्। तिनको निम्ति यो आनन्दपूर्ण अवसर थियो, तर तिनीहरू गनगनाए। तिनीहरू को थिए? तिनीहरू निन्दा र आलोचना गर्ने पाखण्डी जमातहरू हुन्। तिनीहरू भनिरहेका छन्, के तिमी कल्पना गर्न सक्छौ कि उहाँ त्यस व्यक्तिको घरमा बस्न गइरहनु भएको छ जो पापी हुन्? आठ पदमा भनिएको छ, जकाएले खड़ा भएर प्रभुलाई भने, प्रभु हेर्नुहोस्, म आफ्नो सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्य पूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु। यस व्यक्तिको जीवनमा केही भएको थियो। तिनले स्वीकार गरे कि तिनले गरीबहरूलाई शोषण गरेथे। भन्छन्, प्रभु हेर्नुहोस्, म आफ्नो सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्य पूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु। तिनी यो मूसाको व्यवस्था अनुसार गरिरहेका थिए, प्रस्थान 22 अध्याय अनुसार। अनि मित्र, जकैको जीवनभित्र केही भएको थियो र तिनी नयाँ मानिस भएका थिए। हामीलाई जकै र हाम्रा प्रभु बीचको वार्तालापको विवरण दिइएको छैन। केही कारणको निम्ति पवित्र आत्माले यी दुई बीचको के कुरा भयो त्यो कुरा हामीलाई दिएको छैन। तर जब हाम्रो प्रभुले यस व्यक्तिसँग कुरा गर्नुभयो, उहाँले प्राय गरेर दुई कुरा बोल्नुभयो। पहिलो, मानिसको आवश्यकता, दोस्रो, र त्यो आवश्यकता पूरा गर्ने परमेश्वरको योग्यता, क्षमता र विश्वास योग्यता। उहाँले जकैलाई यो भन्न पर्दैनथ्यो कि तिनी पापी थिए। जकैले थाहा पाए कि तिनी पापी थिए अनि त्यसरी नै हरेकजना पापीहरू हुन्। प्रभु येशूले तिनलाई भन्नुभयो कि पापको त्यहाँ उपचार छ। उहाँले भन्नुभयो, म यरुसलेममा क्रुसमा मर्न गइरहेको छु ताकि जकै तिम्रो निम्ति त्यहाँ कृपा आसन हुनेछ। नौ पदमा भनिएको छ, तब येशूले तिनलाई भन्नुभयो, आज यस घरमा मुक्ति आएको छ किनकि यिनी पनि अब्राहमका छोरा हुन्। मित्र, जब जकै महसुल उठाउने भए मन्दिरमा कृपा आसनबाट तिनलाई निकालिदिएका थिए, बहिष्कृत गरिएका थिए, अनि त्यस कृपा आसनले प्रभु येशूलाई र उहाँले क्रुसमा हाम्रो निम्ति बहाएको आफ्नो रगतको औलाउँदथ्यो, संकेत गर्दथ्यो। प्रभुले यस तिरस्कृत व्यक्तिलाई यो कुरा थाहा पाएको चाहनुहुन्थ्यो कि उहाँ यरुसलेमतिर संसारको पापहरूको निम्ति मर्न गइरहनु भएको छ र उहाँको मृत्युले उसको निम्ति कृपा आसनको प्रबन्ध गरिदिने थियो। यस मसुल उठाउनेले ख्रिस्टको निम्ति आफ्नो निर्णय बनाए र नयाँ मानिस बने। दश पद, किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको हो। यो कुराको ध्यान दिनुहोस् कि जकै ढोकामा आएर भन्दैछन्, म मेरो गवाही दिन चाहन्छु, येशूले उद्धार गर्नुहुन्छ र पवित्र शुद्ध गर्नुहुन्छ र क्षमा दिनुहुन्छ। बरु उसले भने, आठ पदमा, प्रभु हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु र कोहीबाट अन्य पूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु। यो कुराद्वारा म भन्न सक्छु कि तिनी साँच्ची नै प्रभुमा मन परिवर्तन गरेर विश्वासमा आए। अनि मित्र, यो नै एक कुरा हो जुनद्वारा संसारले जान्नेछ कि तपाई वास्तवमा ख्रिष्टमा विश्वासमा आउनु भएको छ र नयाँ जीवन पाउनु भएको छ। तिनीहरूले यो खालि तपाईँको गवाहीद्वारा मात्र जान्दैनन्, तर तिनीहरूले खालि त्यही कुराबाट जान्नेछन् जुन तपाईँको जीवनमा देख्छन्। यदि तिनले आफ्नो परिवर्तन जीवनमा यो नगरेको भए म कहिले पनि जान्ने थिएन कि यो मसल उठाउने व्यक्ति साँच्चै नै येशूमा विश्वासमा आएर नयाँ जीवन पाए। जकैको अनुभव याकुबले भनेको यो कुराको उक्तम नमूना हो। याकुब 2:28 पदले भन्छ, कसैले भन्नेछ तसँग विश्वास छ र मसँग काम छ, तैले गरेका कामहरू बाहेकको तेरो विश्वास मलाई देखा र म मेरो विश्वास मेरा कामहरूद्वारा तँलाई देखाउला। जकैले आफ्नो विश्वास आफ्नो कामहरूद्वारा देखाए। उसले आफ्नो विश्वासको बारेमा कुरा गरेनन्, तर उसले यसको कामद्वारा सिद्ध गरी देखाए, प्रमाण गरी देखाए। मित्र, आज संसार केही कुरा सुनिरहेका छैनन्, बरु त्यसले केही कुरा हेरिरहेको छ। जकैले त्यही गरे जुन संसारले हेरिरहेको थियो। येशूले तिनीसँग उसको घरमा भोज खाए र तिनको जीवन बदलियो। येशू अझै पनि ती व्यक्तिहरू कहाँ आउनुहुन्छ जसले उहाँलाई चिनेका छैनन्। उहाँ तपाईँको आत्माको बारेमा र तपाईँको उद्धारको बारेमा बात गर्न चाहनुहुन्छ। के तपाई उहाँलाई प्रवेश गर्न दिनलाई आफ्नो हृदयको ढोका खोल्नुहुन्छ? यसपछि हामी देख्छौ तोडाको दृष्टान्त 11 पदमा, तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ यरुसलेमको नजिक हुनुहुन्थ्यो अनि मानिसहरूले परमेश्वरको राज्य तुरन्तै प्रकट हुन लागेको छ भने सम्झेका थिए। येशू अहिले यरुसलेमको नजिकै हुनुहुन्थ्यो। उहाँका धेरै अनुसरण गर्नेहरू, पछ्याउनेहरू साथै आफ्ना चेलाहरूले सोच्दछन् कि उहाँले आफ्नो राज्य पृथ्वीमा स्थापन गर्न गइरहनु भएको छ, तर उहाँ यरुसलेममा मर्न आइरहनु भएको थियो। उहाँले तिनीहरूलाई देखाइरहनु भएको छ कि राज्य स्थापन स्थगित हुन गइरहेको छ। बारपद, उहाँले भन्नुभयो, एकजना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्किआउन भनी कुनै टाढा देशमा गए। एउटा सम्पन्न मान्छे चाहिँले प्रभु येशू ख्रीष्टको प्रतिनिधित्व गर्दछ। उहाँले आफ्नो पिताबाट राज्यको पाउनुहुनेछ, हामीबाट होइन। उहाँ दोस्रो पल्ट आउनुहुँदा हामीले उहाँको लागि भोट दिन सोधिरहनु भएको छैन। मानिसहरूले या त उहाँलाई ग्रहण गर्नेछ या तिनीहरू नष्ट हुनेछन्। उहाँ पहिलेपल्ट उद्धारकर्ताको रूपमा आउनुभयो, दोस्रो पल्ट चाहिँ उहाँ राजाको रूपमा, शासकको रूपमा आउनुहुन्छ। 13-14 पद, तिनले आफ्ना 10 नोकरहरूलाई बोलाएर तिनीहरूलाई 10 सुनका सिक्का दिएर भने, जबसम्म म फर्किआउँदिन यसबाट व्यापार गर। तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे र तिनीहरूले तिनको पछि पछि दूतहरूलाई यसो भनेर पठाए, तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौ। अमित्र, यही नै सन्देश आज संसारसँग येशूको निम्ति छ, येशूसँग छ। तर पनि यसले परमेश्वरलाई आफ्नो पुत्रलाई पृथ्वीमा पठाउने कामदेखि रोक्दैन। तिनीहरूले परमेश्वरको विरूद्धमा र आफ्नो मसीहाको विरूद्धमा विद्रोह गरे। उहाँले तिनीहरूमाथि राज्य गरेको तिनीहरूले चाहेनन्, त्यसकारण तिनीहरूले उहाँलाई क्रुसमा टाँगे। पद 15-17 भनिएको छ,
तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफू कहाँ बोलाउने हुकुम दिए अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे। तब पहिलो आएर यसो भन्यो, मालिक, तपाईँको सिक्काले अझै 10 सिक्का कमाएको छु। तिनले त्यसलाई भन्यो, स्याबास असल नोकर, त अति थोरैमा विश्वासी भइस, तैले 10 सहरहरूमाथि अधिकार पाउनेछस्। मित्र, जब उहाँ टाढा परदेश रूपी अहिले स्वर्गीयमा हुनुहुन्छ, उहाँले तपाईँलाई तोडा दिनुभएको छ। उहाँले आफ्ना हरेक दासहरूलाई, आफ्ना सन्तानहरूलाई अवसर दिनुभएको छ, अनि त्यो अवसर चाहिँ तोडा हो। मित्र, तपाईँलाई जुन कुरामाथि भण्डारे बनाइएको छ त्यस कुरामा विश्वास योग्य हुनुपर्छ। तपाईँको तोडा पूरा सहर, केही संख्यामा मानिसहरू वा आफ्नै घर परिवार, तपाईँको कलाहरू, वरदानहरू इत्यादिहरू हुन सक्छ। चाहे यो जुनसुकै होस्, तपाईँ विश्वास योग्य हुनुपर्छ। कसैलाई 5 तोडा, कसैलाई 10 तोडा दिएको हुन सक्छ। जब प्रभु टाढा प्रदेशमा जानुभएको छ अनि जब उहाँ दोस्रो पल्ट आउनुहुन्छ, उहाँले तपाईँको विश्वास योग्यता अनुसार इनाम दिनुहुनेछ। 18-17 पदमा भनिएको छ, दोस्रो आएर यसो भन्यो, मालिक, तपाईँको सिक्काले अरू 5 सिक्का कमाएको छु। तिनले त्यसलाई भन्यो, तैले पनि 5 सहरमाथि अधिकार पाउनेछस्। अर्को आएर यसो भन्यो, मालिक, हेर्नुहोस्, तपाईँको सिक्का यहाँ छ, त्यो मैले रूमालमा बाँधेर राखेको थिएँ। म तपाईँसँग डराए किनकि तपाईँ कठोर मानिस हुनुहुन्छ, जे राख्नु भएन त्यो लिनुहुन्छ र जे छर्नु भएन त्यसको कटनी गर्नुहुन्छ। तिनले त्यसलाई भने, तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु। ए दुष्ट नोकर, जे राखिन त्यो लिने र जे गरिन त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भने तैले जानेकै थिएस, तब मेरो सिक्का बैंकमा किन राखिनस् त? म आएर ब्याजसहित त्यो पाउने थिएँ। तब नजिक उभिनेहरूलाई तिनले भने, त्यसबाट त्यो सिक्का लिएर 10 सिक्का हुनेलाई दिइहाल। तिनीहरूले तिनलाई भने, हजुर, त्यससँग त 10 सिक्का छँदैछ। म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढ़ी दिनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसी नै छ। तर मैले तिनीहरूलाई राज गरेको नचाहे नै मेरा ती शत्रुहरूलाई यहाँ ल्याऊ र तिनीहरूलाई मेरै सामुने मार। मित्र, जब उहाँ फर्कनुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो विश्वास योग्यता अनुसार पुरस्कार र इनाम दिनुहुनेछ। अनि महत्वपूर्ण कुरा चाहिँ विश्वास योग्यता हो, इमानदारीता हो। मित्र, आज हाम्रो अवस्था कस्तो छ? हामी यी 3 दासहरूमध्ये कुन दासको श्रेणीमा पर्छौं? के हामी विश्वास योग्य पहिलो र दोस्रो दासको श्रेणीमा, जसको विश्वास योग्यताको खातिर प्रभुले भन्नुभयो स्याबास, वा तेस्रो दास जसबाट त्यो उसँग भएको तोडा पनि खसियो? श्रोता, हामी हरेक विश्वासीहरूलाई परमेश्वरले तोडा रूपी विभिन्न वरदानहरू दिनुभएको छ। आज हामी त्यसलाई कुन तरिकामा प्रयोग गरिरहेका छौ, सदुपयोग गरिरहेका छौ, हामी होशियारपूर्वक त्यो विचार गर्नुपर्दछ र प्रभुको महिमाको निम्ति हामीले ती कुराहरूलाई लागू गर्नुपर्दछ, चलाउनु पर्दछ। प्रभुले आजको यो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
चिन्ता व्याथालाई शान्ति आनन्दिने सन्देश यीशुले आत्माका चिन्ता व्यथालाई
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470359। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।